यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7 देखि 9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेइजिङमा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीहरूको विरोधका कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक शुरू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता सांसद पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाब दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै रहने भएकाले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रूलिङ गर्न माग गर्दै रूलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 वर्षको कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो। मुख्य सचेतक बुर्लाकोटीले मन्त्रीले टेबल गरिसकेपछि कुन नियमले प्रधानमन्त्री बिना छलफल अगाडि बढ़न नसक्ने हो त्यो भनिदिनु पर्यो भन्दै आफूहरू पुराना धेरै नियम तोडेर अगाडि बढ़न आएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान सभा 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल शुरू भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जल विद्युत आयोजनाहरूको प्राथमिकीकरणका विषयलाई समेट्न पनि सुझाव राख्नुभयो। सांसदहरूले विपन्न वर्ग, मधेस प्रदेश, सबल संघीयता, समावेशिताको सुदृढीकरण लगायतका विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको कार्यशैली र नीतिमा एकरूपता नभएको जिकिर गर्नुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले अभौतिक असांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाबदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्ने योजना बिनै सरकारले घरवास विहीन बनाएको उल्लेख गर्दै सुकुम्बासीहरूलाई उचित घाँसवास तथा रोजगारीको व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी अषाढमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको राष्ट्रिय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी अषाढ 7, 8 र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 अषाढ 7 गते स्थापना भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ। किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरूपयोग गर्ने दिन गइसकेको छ।
मन्त्री डाक्टर तिमल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउँदै गैर जिम्मेवार पत्रकारिता तथा लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले इन्टरनेट सेवा विस्तारबारे जानकारी दिँदै पहिलो चरणमा 4G सेवाको अधिकतम उपयोग सुनिश्चित गरिसकेपछि दोस्रो चरणमा मात्र 5G सेवालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने तयारी भइरहेको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरका तत्कालीन सदस्य सचिवहरू सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कवल भाडा बापतको आमदानी बुझिली बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरूद्ध 64,28,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरूद्ध 1,04,71,000 र गेहेन्द्र बहादुर डाङ्गी विरूद्ध 72,78,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखा अधिकृत हरिबहादुर छेत्रीको श्रीमती सीमा कुमारी चन्द छेत्री विरूद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड्ग बहादुर राणा विरूद्ध 2,94,78,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाएको छ। ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याइने प्रतिबद्ध रहेको र त्यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले मधेस प्रदेशमा अझै पनि विद्यालय बाहिर रहेका बालबालिका, निरक्षर वयस्क तथा आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न नसकेका समुदायलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेश सरकारले विद्यालय शिक्षासँगै वयस्क शिक्षा, जीवनोपयोगी र व्यावहारिक शिक्षा, सिपमूलक तालिम तथा समुदायमा आधारित शिक्षण सिकाइ कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालन गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख छ। यस्तै मन्त्रालयले निजामती सेवा ऐनमा कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारी राजनीतिक दल, भातृ संगठनमा आबद्ध हुन नपाइने जनाएको छ। सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरूद्ध दायर गरेको रिट निवेदनमा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाओ आदेश गर्दै यही वैशाख 29 गते छलफलका लागि बोलाएको थियो। यस्तै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक र क्षेत्राधिकार विहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न विधेयकको मस्यौदा तयार पारेको छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग अनुरोध गरेको छ। मन्त्रालयले आज उक्त मस्यौदा सार्वजनिक गर्दै 7 दिनभित्र सुझाव दिन अनुरोध गरेको हो। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले पछाडि परेको निस्ती गाउँपालिकामा अहिले विद्यार्थी, विद्यालय र स्थानीय सरकारको संयुक्त प्रयासबाट सामाजिक परिवर्तनको राम्रो शुरूआत देखिन थालेको स्थानीय बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
हामी सबै मिलेर भनौं बाल विवाह निस्ती गाउँपालिका चार मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरूद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर,
हामीले पनि सिकेका छौँ र हामीले हाम्रो गाउँ समुदायमा चाहिँ सिकाइरहेका छौँ। यस्ता क्रियाकलापहरूले गर्दाखेरि समाजमा एकदमै राम्रो प्रभाव ल्याइरहेको छ।
बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ। पालिकाले पटक पटक बाल मेला, सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश बहादुर सुनारी।
अहिले सचेतनाका कुराहरू, सड़क नाटकहरू, प्रदर्शनी अहिले भइरहेको छ, जुन सचेतनामूलक बाल विवाह अन्तको लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम, किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो।
फोकल पर्सनहरू वडामा बाल मैत्री सहजकर्ता, बाल कल्याण अधिकारी राखेर रा, जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ, तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ। 83 साल भित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
बाल विवाहलाई नमेट पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण निस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्रनगर राजमार्ग गड्डा चौकी अतरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समय सीमा तोकेको छ। सड़क विभागको स्वीकृति बिना अस्थायी स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सड़क किनारको नालामा मिसाउने लगायतका कार्य नगर्न आग्रह गरेको छ। नेपाली कंग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले कंग्रेसको विधान बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधान बमोजिम संखुवा सभाका अधिकारीलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ़न सकेको छैन। वर्षौं पहिलेदेखि केरा खेती हुने गरेको भए पनि हालसम्म जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न नसकेको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्र राज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेतीतर्फ लाग्नु भएको हो। 3 वर्ष अघि शुरू गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
यसको आमदानी गएको बर्खा साउन भदौ यहाँदेखि मात्रै सुरु भएको, अहिले त्यत्रो ठुलो भोलम छैन। अब आउने फागुनदेखि उता राम्रै उत्पादन देला, धेरै नै फल्ने खालकाहरू छन्।
धनकुटामा शुक्र राई जस्ता व्यावसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजनमै सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
धनकुटा जिल्ला गोला खेतीको लागि एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सम्ममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसो ठाउँ हुनुपर्छ। यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
धनकुटामा जहाजी, माल्बो, चिनिया, चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाड़े रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चीनी राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे 13-15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडान पछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार साँझ 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो। दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति तथा विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै अन्य 14 जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह शहरमा इजरायली हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 5 पुगेको जनाएको छ, जसमा 2 जना घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले नागरिक सुरक्षा एजेन्सीको सहयोगमा उच्च निगरानीको साथ औषधि उपचार भइरहेको जनाइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य शहर क्षेत्रमा 5-तारे, 4-तारे र 3-तारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा 5-तारे सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सड़क खण्डमा नयाँ 5-तारे होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5-तारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटेलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशय युक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढ़ाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो।
अब खेल समाचार अझै बमबाट।
नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा 3 स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लिग 2 श्रृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउन्डेशनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर छ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी क्वालिटीकी टीका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर क्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बोलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाड़ी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरूष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28, न्यूनतम 18.4 डिग्री सेल्सियस वर्षा फाटफुट, काठमाण्डुको अधिकतम तापक्रम 26.2, न्यूनतम 18.1, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 30.2, न्यूनतम 20.5 डिग्री सेल्सियस वर्षा 0.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.6, न्यूनतम 19.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35.8, न्यूनतम 19.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी अषाढ़ 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।